الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وحبيبنا وشفيعنا وسندنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وأزواجه وأهل بيته وأهل طاعته أجمعين أما بعد ونبي موسى الأشعري رضي الله تعالى عنه أن النبي صلى الله عليه وسلم قال إنما مثل الجليس الصالح وجليس السوء كحامل المسك ونافخ الكير فحامل المسك إما أن يهديك وإما أن تبتاع منه وإما أن تجد منه ريحا طيبة ونافخ الكير إما أن يحرق ثيابك وإما أن تجد منها ريحا منتنة او كما قال رسول الله صلى الله عليه وسلم رواه البخاري ومسلم. یہ پردہ نشین میری محترمہ مائیں اور بہنیں, آپ کے سامنے یہ جو حدیث پڑھی گئی یہ اسی باب کی حدیث ہے جو گزشتہ ہفتے وینسڈے کو یہ بات بیان کی گئی تھی کہ نیک لوگوں کی زیارت کرنا, ان کی مجلس میں بیٹھنا, ان کی صحبت میں بیٹھنا, ان سے محبت رکھنا اور ان کی زیارت کی امید رکھنا اور ان سے دعا کروانا اور برکت والی جگہوں کی زیارت کرنا وغیرہ, ان اس باب کے اندر میں گزشتہ ہفتے یہاں تک یہ حدیث بیان کی گئی تھی کہ جو آدمی بیمار کی زیارت کریں یا اللہ کے واسطے اپنے مسلمان بھائی کی زیارت کرے تو ایک اعلان کرنے والا اعلان کرتا ہے بِأَنْتِبْتَ وَتَابَ مَمْشَاكَ وَتَبَوَّأْتَ مِنَ الْجَنَّةِ مَنْزِلَ, تجھے مبارک ہو, ایک اعلان کرنے والا فرشتہ اعلان کرتا ہے تجھے مبارک ہو, تیرا چلنا خوشگوار ہو, تجھے جنت میں ٹھکانہ نصیب ہو. یہ صرف بیمار کی وزٹ کرے یا کوئی مسلمان بھائی یا ایک بہن اپنی دوسری بہن کی صرف اس لیے وزٹ کرتی ہے کہ یہ مسلمان ہیں اللہ کے خاطر. اس سے اندازہ کرو کہ اگر کوئی آدمی اپنے ماں باپ کی, اپنے بھائی کی, اپنی بہن کی جو کہیں دور رہتے ہیں, اپنے رشتہ دار کی, اپنے چچا کی وغیرہ کی اگر زیارت کے لیے جائے تو کتنا ثواب ہوگا, جبکہ ایک مسلمان بھائی کی زیارت کرنے میں فرشتہ اعلان کرتا ہے کہ تجھے جنت میں تجھے چلنا مبارک ہو, تیرا چلنا مبارک ہو, جنت میں اللہ تجھے تیرا مکان بنا دے. گویا اللہ تبارک و تعالی اس کے چلنے کو قبول کر رہے ہیں اور اس کے لیے جنت کے اندر میں مکان بنا رہے ہیں. یا تو نبی اکرم صلی اللہ علیہ وسلم کی دعا ہے کہ اللہ تو جنت میں سب سے اعلیٰ مقام عطا فرمائے. اگر کوئی بزرگ ہمیں دعا دیں تو ہم کتنے خوش ہو جاتے ہیں. یہاں پر نبی اکرم صلی اللہ علیہ وسلم دعا کر رہے ہیں کہ اگر تو کسی مسلمان بھائی کی یا بہن اپنی بہن کی زیارت کے لیے چلتی ہے اور یا کسی بیمار کی تیمار پوسی کے لیے چلتی ہے, کسی بیمار کی وزٹ کے لیے جاتی ہے تو فرمایا طبت و تاب ممشا کا, اللہ کے حبیب کہہ رہے ہیں تیرا چلنا مبارک ہو اور اللہ جنت میں تیرا مکان بنائے. یہ دعا دے رہے ہیں نبی اکرم صلی اللہ علیہ وسلم صرف صحابہ کو نہیں, قیامت تک آنے والے لوگوں کو یہ دعائیں مل رہی ہے. کہ امام ترمذی نے اس روایت کو نقل کر کے فرمایا ھذا حدیث حسن. یہ تو گزشتہ ہفتے میں نے آپ کو سمجھایا تھا. اگلی حدیث جو اس باب میں ہے ابو موسیٰ اشعری رضی اللہ تعالیٰ عنہ کی حدیث ہے. فرماتے نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا انما مثل الجلیس الصالح. ابو موسیٰ اشعری فرماتے ہیں کہ نبی اکرم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا نیک ساتھی اور برے ساتھی کی مثال. تمہارا دوست کیسا ہے اس کو دیکھو. جس کے ساتھ تم دوستی کر رہے ہو چاہے وہ جوان ہو چاہے وہ بوڑھا ہو چاہے وہ جوان لڑکی اپنی جوان فرینڈ کے ساتھ دوستی کر رہی ہے, ایک بڑی عورت عمر رسیدہ عورت عمر رسیدہ عورت سے دوستی کر رہی ہے, یا ایک مرد دوسرے مرد سے دوستی کر رہا ہے, تو پہلے دیکھو اس کی مثال کیسی ہے. اس کو اللہ کے حبیب صلی اللہ علیہ وسلم بخاری اور مسلم کی روایتیں بیان فرماتے ہیں. فرمایا اچھے دوست کی مثال اور برے دوست کی مثال کا حامل المسکی و نافخ الکیری, جیسے ایک آدمی مشک رکھنے والا, ایک آدمی مشک رکھتا ہو, اور ایک برے آدمی کی مثال و نافخ الکیری آگ کی بھٹی. یعنی آپ نے دیکھا ہوگا جہاں لوگ آئین کو آگ میں ڈال کر نرم کرتے ہیں, پھر اس سے وہ اسے جس طرح چاہتے ہیں وہ بناتے ہیں, آئین کے جتنے بھی ویپنز ہیں بناتے ہیں, تو وہ آگ میں رکھتے ہیں تو وہاں سے دیکھو دھواں نکلتا ہے. اس فیکٹری میں اس دکان میں دھواں ہی دھواں ہوگا, اور جس دکان میں لوگ مشک پرفیوم بیچتے ہیں عطر بیچتے ہیں وہاں پر خوشبو ہی خوشبو ہوگی. ایسی کوئی فیکٹری ہو جہاں پر خوشبو بن رہی ہو وہاں چلے جاؤ, یا ایسی کوئی دکان ہو جس میں خوشبو بیچ رہے ہیں وہاں چلے جاؤ, پرفیوم شاپ میں داخل ہو جاؤ, تو آپ دیکھیں گے وہاں پر کیا ہوتی ہے, خوشبو ہی خوشبو ہوتی ہے. اور اگر آپ ایسی دکان میں داخل ہو گئے جہاں پر آگ جلائی جاتی ہے تو وہاں تو بھٹی ہوتی ہے آگ کی, اینٹیں بنائی جاتی ہے برکس بنائی جاتی ہے, تو اس میں تو دھواں ہی دھواں ہے. تو اللہ کے حبیب صلی اللہ علیہ وسلم نے مثال دی مشک والے تجھے مشک دے گا, مشک والا تجھے مشک دے گا, حامل المسک اما یحزیک, تجھے مشک دے گا, یا تو خود اس سے خریدے گا, اگر نہیں خریدتا تو کم سے کم اس دکان میں خوشبو تو مل ہی جائے گی. دو چیز میں سے ایک ہے, پرفیوم شاپ میں آدمی جائیں, ایک عورت ہے پرفیوم خریدنا چاہتی ہے دکان میں چلی گئی, تو یا تو وہاں سے پرفیوم خریدے گی تو خوشبو خرید کر لے آئی, یا تو نہیں خریدا صرف دیکھنے کے لیے چلی گئی تو وہاں پر اس کو خوشبو تو محسوس ہوگی, اس کی ناک سے خوشبو دل میں جائے گی, اور خوشبو تو بہت اچھی چیز ہے. اس لیے اپنے جیب میں مردوں کو چاہیے کوئی عطر رکھنا چاہیے خوشبو, اور اس کو موقع بموقع لگانا چاہیے. خوشبو لگانے سے دماغ کھلتا ہے. میرے نبی صلی اللہ علیہ وسلم کو خوشبو بہت محبوب تھی, بہت محبوب تھی, بلکہ بعض مرتبہ میں کہا کرتا ہوں خوشبو بھی جب نبی کے بدن پر لگتی ہوگی تو وہ بھی کہتی ہوگی میں بڑی خوش نصیب ہوں, ورنہ نبی کو خوشبو کی کیا ضرورت تھی, ان کے بدن کا پسینہ ہی مشک اور عنبر سے زیادہ خوشبودار تھا. تو خوشبو بھی فخر کرتی ہوگی کہ میں تو بڑی نصیب والی کہ مجھے تو نبی کے بدن پر لگنا نصیب ہوا. پھر بھی اللہ کے حبیب صلی اللہ علیہ وسلم نے امت کو دکھانے کے لیے اپنے بدن پر ہر وقت خوشبو لگائی, خوشبو لگانے کا طریقہ بتایا, کون کون سی خوشبو لگائی, کب لگائی, ساری چیزیں ہیں. اس سے معلوم ہوتا ہے کہ خوشبو لگانی چاہیے, اس سے کیا ہوتا ہے دماغ کو تازگی ملتی ہے, یو کین سی یور سیلف فریش یور مائنڈ, بدبو دور ہوتی ہے, دوسرا آدمی قریب میں بیٹھے تو اس کو اچھا لگتا ہے کہ یہ آدمی خوشبو ساتھ میں ہے, ورنہ ویسے ہی پسینے والا گھومتا رہتا ہے تو کوئی پاس میں بیٹھنے کے لیے تیار نہیں. خوشبو کے ساتھ محبت کرنی چاہیے, اللہ کے حبیب کو محبت تھی خوشبو سے، اپنی گاڑی میں بھی خوشبو رکھے، اپنے گھر میں خوشبو رکھے، ہر جگہ خوشبو استعمال فرمائیں، مہنگی سے مہنگی خوشبو خریدیں، اچھی سے اچھی، پیسے کو نہ دیکھیں، ورنہ پیرافین خرید لیتے ہیں، پیرافین کہ لگاتے ہی سر میں درد شروع ہو جاتا ہے، بعض تو ایسی ہوتی جس میں خوشبو ہی نہیں ہے، صرف پانی ہے، اور بعض تو ایسی ہے لگاؤ ختم، دماغ ہی ختم، بس آدھے گھنٹے تک سر میں درد رہتا ہے، اور بعض تو بالکل لگاتے ہی نہیں کہ پھر قریب میں کھڑے ہو جائے تو ایسا لگے کب یہ چلا جائے، تو نہیں، اس لیے خوشبو لگانی چاہیے، خریدنی بھی چاہیے، اس نیت سے خریدے کہ میرے حبیب نے بدن پر لگائی ہے تو میں بھی لگاؤں گا تو ثواب کا ثواب بھی ملے گا، خوشبو کی خوشبو ملے گی، نیت میں تھوڑا سا فرق لے لے، تو ہماری مائیں اور بہنوں کو تو حالت عجیب ہوتی ہے، گھر سے باہر نکلو تو پرفیوم کا ڈھیر لگا دیتے ہیں، اپنے بدن پر خوشبو ہی خوشبو، اور گھر میں شوہر کے لیے کوئی خوشبو نہیں، یہ دنیا کا دستور ہے، کہیں بھی جانا ہو نا، شادی میں دیکھ لینا جانا ہو تو، کیسی سے کیسی اچھی خوشبو استعمال کریں گے کہ پوری اسٹریٹ میں خوشبو آئے گی، لیکن گھر میں جائیں گے تو کبھی شوہر کے سامنے نہیں، اس طریقہ بالکل دنیا بدل گئی، دنیا نے انسان بدل گئے، وَإِمَّا أَن تَبْتَعَ مِنْهُ، یا تو تو خوشبو خریدے گا اس دکان سے، اگر نبی خریدی چلو پیسے نہیں ہے لیکن خوشبو والی شاپ میں جائیں گے تو دماغ میں تو خوشبو جانے والی ہی ہے، وہاں جو خوشبو لگ رہی ہے، آپ دیکھو حرمین شریفین چلے جاؤ تو وہ اپنی دکان میں وہ عود کی لکڑیاں جلاتے ہیں، تو اب وہیں سے پاس بھی ہو جاؤ تو تھوڑا سا ہاتھ لگا لو، اپنے بدن پر لگا دیتے ہیں تو ماشاءاللہ بدن بھی تھوڑا تازہ ہو جاتا ہے، کتنی اچھی خوشبو، اچھا لگتا ہے، یا آگے فرماتے ہیں، یہ مثال اچھے آدمی کی بیان کر رہے ہیں، ہاں فرمایا وَإِمَّا أَن تَجِدَ مِنْهُ رِيحًا طَيِّبَةً وَنَافِقُ الْخِيرِ إِمَّا يُحْرِكَ ثِيَابَكَ، اور بھٹی والے کی دکان میں جائیں گے تو وہ تو بھٹی پھونکے مار رہا ہے، اس میں آگ جل رہی ہے تو آگ کی چنگاری تمہارے کپڑے میں لگ جائے گی، نبی لگی تو باربیکیو کرنے والے کو دیکھ لینا، وہ جب باربیکیو کے لیے چاکول جلاتا ہے تو اس کے کپڑے سے دھوئیں کی بدبو آتی ہے، حالانکہ اس کے اوپر نے اس نے نہیں لگایا لیکن وہ دھوئیں کے قریب گیا، عورتوں کو دیکھ لینا پکانے والی، اس کے کپڑے سے بھی گویا کہ پکانے کی بو آتی ہے، اس لیے یہ عجیب بات ہے کہ بس دھوئیں والے کے پاس جاؤ گے تو یا تو چنگاری لگ جائے گی، اللہ کے حبیب کہہ رہے تیرا کپڑا ہی جلا دے گا اس زمانے کے حساب سے، یا کم از کم اس کی دھوئیں کی بدبو تو دماغ میں چلی جائے گی، معلوم ہوتا ہے نبی اکرم صلی اللہ علیہ وسلم مثال بیان فرما رہے ہیں، اچھے لوگوں کی صحبت تمہیں بالکل مشک کی طرح، اگر اس کے پاس بیٹھو گے تو جنت میں جانے والے بن جاؤ گے، ہاں، اور اگر بوڑھوں کے پاس، اگر چلو جنت میں جانے والوں میں سے نہیں بنے، یعنی تم اتنے نیک اور صالحین میں سے تو نہیں بنے، لیکن ان کی کمپنی میں بیٹھنے سے اچھا دوست ہو جو نمازی ہو، ذکر اذکار کا پابند ہو، جب بھی ملے تم سے اچھی بات کریں، ایسا تو ظاہری بات ہے کہ اس کا اثر ایک نہ ایک دن تو ہونے والا ہے کہ تمہاری زندگی میں اس کی چنگاری لگے گی، اور اگر کوئی برا دوست ہے، بڑی عورت ہے، بڑی لڑکی ہے، جس کی عادت سموک کرنے کی ہے، جس کی عادت ڈرگز لینے کی ہے، جس کی عادت لڑکوں سے بات کرنے کی ہے، جس کی عادت بڑے فلم دیکھنے کی ہے، تو اس کے پاس تم ہماری لڑکی اچھی لڑکی بیٹھے گی تو کیا ہوگا، وہ اس کو ویسی بنا دے گی، اگر نبی بنا دی تو اس کے ساتھ جیسی بات کرے گی، یہ بھی پھر اپنے فون سے، اپنی آئی پیڈ سے، اپنی باتوں سے ایسی ہی بات شروع کر دے گی کہ میں بھی ایسی بنوں، یہ برائی کا اثر ہے، برائی کا اثر بہت جلد ہوتا ہے، یہ اللہ کے حبیب کی مثال ہے. معلوم ہوتا ہے اچھا بننے میں برا بننے میں صحبت کو بڑا دخل ہے. اچھی دوستی اور بری دوستی اس کو بڑا دخل ہے. اپنے آپ کو بچاؤ برے دوستوں سے, اپنے بچوں کو بچاؤ برے دوستوں سے, اپنی گھر والی کو بچاؤ اس کی بری فرینڈ سے. بات تو میری کڑوی لگے گی, بات تو بہت کڑوی لگتی ہے. اپنے بچوں کو بچاؤ, اپنی بیوی کو بچاؤ, اپنی لڑکیوں کو بچاؤ برے دوستوں سے, بری فرینڈ سے, بری فرینڈ شپ سے. تمہیں پتا ہے کتابوں میں آتا ہے ابو مسلم خولانی یہ وہ تابعی ہے, وہ نیک اللہ کا بندہ ہے, اتنا مستجاب الدعوات تھے. یہ مسلم خولانی وہ ہے کہ جن کو اللہ پاک نے وہ کرامت عطا فرمائی تھی جو معجزہ اللہ نے ابراہیم علیہ السلام کو عطا فرمایا تھا. ابراہیم علیہ السلام کو آگ میں ڈالا تھا نا, تو آگ کیا بن گئی؟ گارڈن بن گئی, باغ بن گئی. ابراہیم علیہ السلام کو نہیں جلایا, بالکل نہیں جلایا. اسی طرح نبی علیہ الصلوۃ والسلام کی امت میں سے ابو مسلم خولانی یہ وہ آدمی ہے کہ ان کو دشمنوں نے پکڑ لیا اپنے ساتھیوں کے ساتھ, تو ایک کو ڈالا, دوسرے کو جلایا, تیسرے کو, ان کے لیے آگ میں تیل کو گرم کیا گیا, تیل کو گرم کیا گیا. ابو مسلم خولانی سے کہا اس میں تمہیں ڈال دیا جائے گا, ہمارا مذہب قبول کر لو, اپنا مذہب چھوڑ دو. انہوں نے کہا نہیں, کہا ان کو لے جاؤ. تو ہنسنے لگے, تو ان سے کہا تھا کہ یہ اگر رونے لگے, ایسے رونے لگے, ہنسنے نہیں رونے لگے, کہا اگر یہ روئے تو ان کو واپس لے آؤ. معلوم ہوتا ہے کہ ان کو احساس ہو رہا ہے, لے جانے لگے اس کو آگ میں ڈالنے کے لیے. کھولتے ہوئے بوائل آئل کے اندر میں ڈالنا ہے, جو بوائل ہو رہا ہے. چکن کا ڈالو کیسا ہو جاتا ہے, بوائلنگ آئل کے اندر میں بوائل. تو رونے لگے, تو انہوں نے کہا چلو واپس, واپس لائے بادشاہ کے پاس. کیوں روتے ہو؟ کہا کہ میرے پاس ایک جان ہے, ایک جان ہے, اس کو میں دوں گا تو ابھی میں ختم ہو جاؤں گا, اس لیے روتا ہوں کہ کاش کہ مجھے اللہ 100 جان دیتا تو 100 مرتبہ اس طرح قربانی دیتا اسلام کے لیے. If Allah could give me 100 life 100 times, so I could give my life in the path of Allah every time. تو اس وقت بادشاہ نے کہا چلو ایک کام کرو, چھوڑ دیتا ہوں. یا بعضوں نے کہا ہے کہ ان کو ڈالا گیا اندر میں, ان کو ڈالا گیا اس تیل میں تو کچھ نہیں ہوا ان کو, یا آگ میں ڈالا گیا کچھ نہیں ہوا. اللہ اکبر, عجیب حالت ہوئی. بادشاہ نے کہا ایک بات, تم میری پیشانی پر بوسا دے دو, میں تمہیں اور تمہارے ساتھیوں کو چھوڑ دیتا ہوں. کہا ٹھیک, بوسا دے دیا, میری وجہ سے دوسرے بچ جائیں بوسا دے کر. یہ جب مدینہ منور آئے تو حضرت عمر رضی اللہ تعالی عنہ نے ان کو دیکھا. تمہارا مسلم کھولا نہیں ہے, فرمایا میں تم کو بوسا دیتا ہوں تمہاری پیشانی. امیر المومنین بادشاہ نے بوسا دیا, فرمایا اللہ پاک تو نے امت محمدیہ صلی اللہ علیہ وسلم میں ایسے آدمی کو بھی پیدا کیا ہے جو معجزہ تو نے ابراہیم علیہ السلام کو دیا, وہی کرامت تم نے کن کو دی ہے؟ ابو مسلم خولانی کو دی ہے. یہ وہ مسلم خولانی ہے, بہت مستجاب دعوت ہے. فرمایا جب بھی وہ گھر پر آتے تھے تو پہلے زور سے اللہ اکبر کہتے تھے دروازے کے باہر. ابھی پرسوں میں اکرا ٹی وی پر تھا, میں ہر منڈے کو اکرا ٹی وی پر ہوتا ہوں 8 سے لے کر 9 تک, تو ایک نے مجھے سوال کیا کہ میرا شوہر, تو میں نے تو وہ بیان کیا تھا کہ بھائی گھر میں داخل ہو تو کیا پڑھنا چاہیے, تو ایک نے کہا فون کر کے کہ میرا شوہر جب بھی داخل ہوتا ہے تو گالی سے ابتدا کرتا ہے, ہی اینٹرڈ مائی ہاؤس وتھ سویئرنگ. بات میری سمجھ آ رہی ہے؟
पहले बड़ी गाली देगा फिर घर में आएगा। ऐसे भी लोग दुनिया में होते हैं। क्या कसूर है बीवी का बिचारी का कि जब दाखिल हो तो गाली ही दे उसको। तो ये अबू मुस्लिम खोलानी जब भी दरवाजे पर आते हैं, जहां कहीं जाए आगे तो जोर से कहते हैं अल्लाह अकबर। तो घर में से बीवी कहती थी अल्लाह अकबर, जवाब देती थी। ये अबू मुस्लिम खोलानी का वाकया है। एक मर्तबा ईशा की नमाज के बाद देर हो गई, वो रात में शाम में घर में आए ईशा की नमाज पढ़ने के बाद, तो उन्होंने दरवाजे पर कहा अल्लाह अकबर, तो घर में से बीवी ने जवाब नहीं दिया। बस वहीं दरवाजे पर इन्होंने कह दिया कि अल्लाह अकबर, आज मेरी बीवी का दिमाग किसी ने खराब कर दिया है। क्या कहा? आज मेरी बीवी का दिमाग किसी ने खराब कर दिया है। बस ये दिमाग में अल्लाह पाक ने डाला। और ऐसा ही हुआ, जैसे ही घर में गए तो बीवी जोर जोर से गुस्से में कहने लगी, कभी मुझे अच्छे कपड़े नहीं खरीद कर देते हो, कभी सोना नहीं, कभी ये नहीं, कभी वो नहीं। लड़ना शुरू कर दिया। अभी मुस्लिम खालानी ने फिर कहा, ए अल्लाह, जिस औरत ने, क्योंकि उस वक्त दूसरी औरत वहां बैठी हुई थी, मोहल्ले की औरत वहां बैठी हुई थी, दोनों बात कर रही थी, मालूम होता है कि किसी ने मेरी बीवी का दिमाग आज खराब किया है। सालों ऐसा वाकया नहीं हुआ जो आज हुआ है। शोर को पता चल जाता है, तो हाथ उठाकर दुआ की। वो थे ही मुस्तजाबुद दावत, ए अल्लाह, जिसने मेरी बीवी का दिमाग खराब किया है उसकी आंखों को खत्म कर दे। बस दुआ कर दी। तो उस वक्त उस औरत ने कहा, जो पास में बैठी वाली वो मुस्लिम खोलानी की बीवी को, तेरे घर का चिराग बुझ गया है। उसने कहा, नहीं, तेरी आंखों की रोशनी चली गई। ऐसा उसने देखा तो उसकी आंखों की रोशनी उसी वक्त चली गई थी। शी बिकेम ब्लाइंड, क्योंकि उसने इसका दिमाग खराब किया था। बात मेरी समझ में आ रही है? बहुत रोने लगी कि हजरत, अब मैं नहीं कहूंगी उससे कुछ भी, कुछ नहीं कहूंगी, आप मेरे लिए दुआ कर दो प्लीज। मैंने तेरी बीवी का काम में डाला है कि देखो हम कितने खुश नसीब है कि हमारे घर में ऐसा है, ऐसा है, ऐसा है, तुझे तेरे शौहर ने क्या दिया है, अब मैं नहीं कहूंगी प्लीज। तो अबू मुस्लिम खौलानी ने फिर हाथ उठाया, अल्लाह पाक उसकी आंख की रोशनी वापस कर दे। वापस उसकी आंख की रोशनी आ गई। ये इनका वाक्य मशहूर है। इस वाक्य से उलमा फरमाते हैं दो बातें मिलती है, दो बातें। एक तो ये है कि किसी के दिमाग को खराब नहीं करना चाहिए। देखो 10 15 20 मिनट एक घंटे में बैठी है तो उस बैठने का बुरा असर कैसा हुआ कि इसने अपने शौहर से लड़ना शुरू कर दिया, है ना, एक घंटे का असर। अगर मेरी बीवी या मेरे शोहर की दोस्ती किसी ऐसे आदमी के साथ है जो शराबी हो, या वो औरत खराब है मर्दों के साथ बातों करने वाली, तो क्या उसका असर मेरी बीवी पर या मेरे घर के बच्चियों पर या मेरे घर के बच्चों पर या मेरे शोहर पर नहीं होगा जो मुसलसल दोस्ती रखती है? एक घंटे में इतना असर होता है। बल्कि हमारे उलमा तो फरमाते हैं कि एक दोस्त मशरिक में रहता है, उसका दोस्त दूसरा दोस्त मगरिब में रहता है। बुराई का असर ऐसा है कि मशरिक में रहने वाला उससे बुराई करे तो मगरिब में रहने वाले दोस्त पर भी उसका असर होता है। ये बुराई है। अल्लाह के हबीब ने जो बात बयान फरमाई ये 100% है, उसमें कोई डाउट नहीं है। दूसरी बात यह है कि किसी गरीब बच्ची का, किसी गरीब शोहर की बीवी को आपने कान में डाला दोस्ती करके कि देखो हमारे पास तो ऐसा है, हमारा शोहर तो ये देता है, तुम्हारा शोहर तुम्हें क्या देता है, तो उस गरीब के साथ उसकी बीवी लड़ेगी, मांग करेगी, उसके पास कुछ ना हो तो क्या उस गरीब की बद्दुआ नहीं लगेगी जैसे मुस्लिम खौलानी की बद्दुआ होता है? ऐसा हकीम उल उम्मत हजरत तानवी रहमतुल्लाह अलैह ने अपने मवाइज में एक डेप्यूटी कलेक्टर का वाकया लिखा है। कलेक्टर था, फरमाया बहुत नेक था और अल्लाह वालों की सोबत में रहता था। जो भी तनख्वाह आती थी अपने घर में खाने पीने के अलावा, बीवी पर खर्चा, बच्चों पर खर्च के अलावा, अपने रिश्तेदार जो गरीब होते थे या गरीब लोगों पर यह खर्च किया करता था। एक दिन जब घर में दाखिल हुआ तो बीवी उसके साथ लड़ने लगी, बहुत ज्यादा लड़ने लगी। वजह क्या हुई कि उनकी फैमिली में शादी थी तो उसकी बीवी को कहा दावत है, चलो आप चले जाओ, शादी में चली गई। ये वाक्य इसलिए सुना रहा हूं कि ये रोजमर्रा हमारे यहां होता है। ऐसा लगता है कि अल्लाह के नबी का फरमान आज ही बताया गया है, यानी अल्लाह के नबी ने गोया आज ही बताया, हालांकि 1400 साल हो गए, लेकिन आज हालत देख लो हमारे बच्चों की, हमारे बीवी के, अपने शौहरों की, घर वालों की हालत देख लो है कि नहीं है। शादी में गई, शादी से वापस आई, बस झगड़ना शुरू, लड़ना शुरू। ये तो कह रहा है सर पकड़ करके मेरी जिंदगी की नेकियां ही खत्म हो गई, अब क्या होगा, सारे खर्च। इसलिए कि उसने कहा फुला के घर गया मैं, गई मैं शादी में, तो उसकी बीवी ने सोना पहना हुआ है, अच्छे कपड़े पहने हुए हैं, कितना अच्छा ग्राउन है, कितने अच्छे कपड़े हैं, कितने महंगे कपड़े हैं, देखा देखा जो होता है ना, उसके बच्ची ने ऐसा पहना है, मैं भी ऐसा ही हो, उसके घर में ऐसा है, मेरे घर में ऐसे ही सोफे होने चाहिए, उसकी ऐसी गाड़ी, मेरी भी ऐसी गाड़ी होनी चाहिए, मांग होती है कि नहीं, लेकिन ये भी तो देखा। तो ये क्या कह रही, तुम तो डिप्टी कलेक्टर हो, उसका शौहर तो इतना मालदार नहीं, फिर भी देख उसके पास सोना है, उसके कपड़े कितने अच्छे हैं, और तू इतना बड़ा कलेक्टर होकर तू मुझे नहीं देता है। अरे मेरी बात सुन रही है, ये वाकिया हकीम उल उम्मत ने इसलिए बयान फरमाया कि एक बुराई के घर पर गई, एक ऐसे आदमी के पास गई और औरत ऐसी औरत के पास गई जो बहुत ही मालदार थी, तो उसका असर ऐसा हुआ कि खुद अपने घर में लड़ाई झगड़े बल्कि तलाक के करीब हो गया। तो अगर नेक की सोबत में बैठेंगे तो क्या होगा? हजरत ने इसलिए बयान फरमाया कि जब बुराई का असर इतना हो सकता है तो नेक आदमी की सोबत में बैठोगे तो उसका अच्छा असर कितना जल्दी होगा। हर जगह यही मसले हैं, हर जगह। कुरान तो कह रहा है वला तरकनु इलल्लजीन ज़लमु, नहीं झुकना उन लोगों की तरफ, नहीं झुकना जो जालिम है, फतमस्सकुमुन्नार, वरना तुमको वो लोग जहन्नम में ले जाएंगे। अल्लाह के हबीब ने जगह पर फरमाया दुनिया में, दुनिया के एतबार से अपने से घटिया लोगों को देखो और दीन के एतबार से अपने से ऊपर वालों को देखो। मेरी बात समझ आ रही है? दुनिया के एतबार से अपने से बड़े मालदारों को ना देखो, जिस अल्लाह ने उनको माल दिया है वो अल्लाह तुम्हें दुनिया में नहीं देगा तो आखिरत में तो देने वाला है, और दीन के एतबार से ऊपर वाले को देखो कि वो नमाज पढ़ रही है, वो तहज्जुद पढ़ रही है, वो कुरान की तिलावत कर रही है, वो जिक्र कर रही है, मैं क्यों नहीं करती, मैं भी इससे आगे बढ़ जाऊं, मैं एक कुरान नहीं मैं दो कुरान खत्म करूंगी, मैं एक तस्बीह नहीं मैं दो तस्बीह पढ़ूंगी, मैं तहज्जुद नहीं मैं इशराक भी पढ़ूंगी, मैं चाश भी पढ़ूंगी, मैं मगरिब के बाद अव्वाबीन तोबा की नमाज भी पढ़ूंगी, मैं ईशा के बाद भी तहज्जुद पढ़ूंगी, सब कुछ, मैं कुरान पढ़े बगैर नहीं सोऊंगी। ये अपने से ऊपर वाले को देखना है, उससे क्या होगा, दुनिया में, दुनिया के एतबार से किसी की मालदारी को देखेंगे तो अपना झोपड़ा भी तोड़ देंगे, अपना निकाह भी टूट जाएगा, घर में झगड़े ही झगड़े रहेंगे, कभी सुकून पैदा नहीं होगा, है ना, कभी सुकून नहीं पैदा होगा। अपने से ऊपर वालों को देखे कि वो मालदार औरत है, मेरे घर में ये क्यों नहीं, उसके पास बैंक अकाउंट है इतने पैसे, मेरे पास क्यों नहीं, उसके पास बेहतरीन कपड़े हैं, बेहतरीन गाड़ी है, मेरे पास क्यों नहीं। तो जाहिर बात है कि वो हर मिनट अपने शौहर से लड़ेगी तो बजाय सुकून के क्या हो जाएगा, घर जन्नत का नमूना नहीं बनेगा, जहन्नम का नमूना बन जाएगा। जब भी शौहर आएंगे तो यही परेशानी होगी। ये अल्लाह के हबीब ने मेरी और आपकी रग को पकड़ा है कि कयामत तक ऐसा होने वाला है। अल्लाह फरमाते हैं कुरान में कि अगर तुम्हारे ईमान चले जाने का मुझे खतरा ना होता, तुम्हारे ईमान के चले जाने का मुझे खौफ और फियर ना होता, तो मैं काफिरों के मकान में इतनी दौलत देता कि उनके सोने का पलंग जो है, बेड जो है, उनके उनके घर की सीढ़ियां हैं, मैं सोने की बना देता। लेकिन तुम्हारे ईमान का खतरा है कि तुम उनको देखकर तमन्ना करोगे और अपने ईमान को खो बैठोगे, मैं तुम्हारे ईमान की वजह से इनको नहीं देता हूं। और मेरा अल्लाह क्या कहते हैं, अगर अल्लाह की आंख में अल्लाह के सामने मक्खी और फ्लाई के पर के बराबर भी दुनिया की वैल्यू होती तो अल्लाह एक घोंट काफिरों को न देता। मालूम होता है दुनिया की कोई वैल्यू नहीं अल्लाह के सामने। अल्लाह कह रहे वमा हाज़िहिल हयातु दुनिया इल्ला लहवू वलईब, ये दुनिया तो खेल और तमाशा है। وَإِنَّ الدَّارَ الْآخِرَةَ لَهِيَ الْحَيَوَانُ, आखिरत ही हमेशा बाकी रहने वाली है। ये लहव लाब का क्या मतलब है, कहीं मदारी ने खेल दिखाने वाला जब खेल दिखाता है तो कितनी देर दिखाएगा, आप देख लेना कहीं भी जो खेल दिखाते हैं, कभी बंदर का, कभी किसका, कभी किसका, कभी आधा घंटा, बहुत बहुत तो पौन घंटा सारे लोग जमा हो जाते हैं देखने के लिए, और एक घंटे के बाद देखो तो वहां कुछ भी नहीं है। अरे भाई हमारे फुटबॉल ग्राउंड के पास कर देख लेना कि वो एक घंटा दो घंटे के लिए वहां पर गाड़ी पार्क करने की जगह ही नहीं है, खेल देखने के लिए आए हैं ना, ये तो खेल ही तो है ना, खेल देखने के लिए आए हैं। एक घंटा दो घंटा ऐसा है जैसे ऐसा लगता है कि सारी दुनिया यहीं आ गई है, रोड पर चलने की जगह नहीं, गाड़ी पार्क करने की जगह नहीं, वहां बैठने की जगह नहीं, यहां देखो वहां देखो, वहां की दुकानें बिजी, सब कुछ बिजी है। लेकिन अब दो घंटे के बाद जाओ तो ऐसा लगता है यहां कोई आया ही नहीं। अरे ये दुनिया ऐसी ही है, अल्लाह पाक ने इस दुनिया को खेल बना दिया है कि ये दो घंटे दस दिन पंद्रह दिन बस दस साल बीस साल की दुनिया है, ये जब खत्म हो जाएगी फिर तुम वापस आओगे, यहां देखोगे तो ऐसा लगता है कोई है ही नहीं, दुनिया में कोई आया ही नहीं, दुनिया खत्म। अब तो हमेशा हमेशा का घर क्या है, आखिरत है। लौ कानू यालमून, अल्लाह क्या फरमाते, अगर तुम्हें पता होता। अल्लाह दूसरी जगह क्या कहता है, बल तू सिरून अल हयात दुनिया वल आखिरत खैरुन व अबका, तुम तो दुनिया की जिंदगी को इतना ऊंचे चढ़ाते हो कि बस यही है सब कुछ, यही है सब कुछ। कभी अच्छों की मजलिस में नहीं बैठे, कभी तफसीर की मजलिस में नहीं बैठे, कभी हदीस की मजलिस में नहीं आई, कभी कुरान सुनने नहीं आई, कभी अच्छे औरतों के साथ नहीं बैठी, कभी प्रोग्राम में नहीं, बस हर वक्त बुराइयों में। जब देखो तब टीवी पर, ड्रामे पर, फिल्म पर, जब देखो तब बाजार में घूमना, जब देखो तब अच्छे कपड़ों के साथ जहां चाहे जो चाहे मन चाहे करते रहना, कभी अच्छा काम नहीं किया। अल्लाह क्या कह रहे हैं, बल तू सिरू नल हयात दुनिया, तुम्हारी निगाह में ऐसा लगता है कि बस यही सब कुछ है। वल आखिरत खैरु वबका, अल्लाह कह रहे हैं आखिरत तो बेहतर है और हमेशा बाकी रहने वाली है। زُيِّنَ لِلنَّاسِ حُبُّ الشَّهَوَاتِ مِنَ النِّسَاءِ وَالْبَنِينَ وَالْقَنَاطِيرِ الْمُقَنطَرَةِ مِنَ الذَّهَبِ وَالْفِضَّةِ وَالْخَيْلِ الْمُسَوَّمَةِ وَالْأَنْعَامِ وَالْحَرْثِ ذَلِكَ مَتَاعُ الْحَيَاةِ الدُّنْيَا, ये घोड़े, ये दुकान, ये बेहतरीन गाड़ियां, ये अच्छे मकानात, ये बंगले, ये अच्छी अच्छी चीजें, फरमाया ये मताउल हयाती दुनिया है, ये दुनिया के धोखे का सामान है। वल्लाहु इंदहु हुस्नुल मआब, लेकिन सब कुछ अच्छा तो कहां मिलेगा, अल्लाह के पास मिलेगा। इसलिए मेरे नबी ने क्या फरमाया, दुनिया के एतबार से अपने से नीचे को देखो तो क्या होगा, तुमको क्या होगा, शुक्र करने की आदत पड़ेगी, शुक्र करने की आदत पड़ेगी। ओ अल्लाह अकबर, हा इसके पास तो गाड़ी नहीं है, ये चलकर मस्जिद आता है, ये चलकर मस्जिद, ये चलकर चलकर अपना काम करती, कुछ भी नहीं, इसके पास तो अच्छे कपड़े भी नहीं, अल्लाह अकबर, इसकी तो तलाक हो गई है, अल्हम्दुलिल्लाह मेरे पास तो शौहर है, इसके तो शौहर का इंतकाल हो गया, अल्हम्दुलिल्लाह इसके पास बच्चे नहीं, मेरे पास तो अल्लाह पाक ने बच्चे दिए, इसके पास तो सोफा नहीं, अल्लाह पाक ने मुझे सोफा दिया है। अपने से नीचे वाले को देखेंगे तो आप क्या करोगे, अल्लाह का शुक्र अदा करोगे, और अपने से ऊपर वालों को देखकर आए तो ओए होए इसके पास कपड़े तो देख, इसके इसके कपड़े देख, इसके मकान देख, इसकी गाड़ी देख, तो बजाय शुक्र के घर पर झगड़े होंगे, है ना। और अगर दीनी एतबार से अपने से ऊपर वालों को देखेंगे, भाई ये औरत तो देख कितनी नेक है, पर्दे की पाबंद है, कभी इस तरह की बातें नहीं, ये तो झगड़ती भी नहीं, ये तो कितनी नेक है, कुरान की तिलावत करने वाली, नमाज की पाबंदी करने वाली है, तो फिर क्या होगा, तुम्हें अल्लाह के सामने मांगने की तौफीक होगी कि अल्लाह मुझे भी ऐसी बना दे, इससे अच्छी बना दे, तो गोया उसकी सोहबत, उसका देखना, उसके पास जाना तुम्हारे लिए जन्नत में जाने का सबब बन गया, और वो दूसरा जहन्नम में जाने का सबब बना। जैसे मैंने पहले वाक्य सुनाया था ना, वो किसका, फरीदुद्दीन अत्तार रहमतुल्लाह अलैह का, ये तो बस घर से निकले और पैर में चप्पल नहीं थी, पैर में चप्पल सूस भी नहीं है, वो कहां जा रहे हैं, मस्जिद, रास्ते में अल्लाह से बात कर रहे हैं दिल दिल में, अल्लाह इतनी इबादत करता हूं, तहज्जुद पढ़ता हूं, इशराक पढ़ता हूं, चाश सब कुछ इतनी कर रहा हूं, फिर भी मेरे पैर में चप्पल भी नहीं दिया तूने, शूज भी नहीं दिया, और मस्जिद में गए तो देखा कि एक आदमी का पैर ही नहीं है, फकीर है लेकिन उसका पैर नहीं है, तो वहीं पर दो रकात पढ़कर अल्लाह से रोने लगे, अल्लाह तूने तो मुझे चप्पल ही नहीं दी, इस बेचारे के पास तो पैर ही नहीं है, तो शुक्र की तौफीक हुई, शुक्र की तौफीक हुई उसको। ये चीज है, इसलिए नबी अलैहिस्सलाम फरमाते हैं अपने औलाद को देखो किसके साथ दोस्ती है उसकी, हमेशा देखो। इसीलिए नबी अलैहिस्सलाम आगे बहुत अजीब बात फरमाते हैं, क्या फरमाते हैं? देखो, अल्लाह अकबर। अन अबी सईद अल खुदरी रजी अल्लाह तआला अनु अन नबी सल्लल्लाहु अलैहि वसल्लम काल, नबी सल्लल्लाहु अलैहि वसल्लम से रिवायत कर रहे अबू सईद खुदरी, ये हदीस अबू दाऊद शरीफ में है, तिर्मिजी शरीफ में है, इसकी सनद बिल्कुल सही है, फरमाते ला तो साहिब, दोस्ती न कर इल्ला मोमिन, मगर किसके साथ, मोमिन के साथ दोस्ती कर, अल्लाह अकबर। उसमें भी उलमा फरमाते हैं दीनदार मोमिन, मोमिन तो बहुत सारे हैं, शराब पीने वाला भी है, जुआ खेलने वाला भी है, बहुत सारी मोमिन मोमिना है, लेकिन उनके और दूसरे के ईमान के अंदर में फर्क है। दीनदारों से दोस्ती करना और गैरे दीनदारों से दोस्ती करना ताकीन हो रही है। फरमाया गलत लोगों से दोस्ती कर ली तो कहीं ऐसा ना हो जाए कि उनकी सोहबत और उनके साथ बैठने की वजह से वो तुम्हें कुफर शिर्क या जहन्नम की तरफ ले जाए, बुराई में फंस जाए। इसलिए हमारा मौलाना जकरिया साहब रहमतुल्लाह अलैह फरमाते हैं कि मेरे वालिद साहब मुझे मारते थे कि जोहर में इसके साथ तूने नमाज पढ़ी जमात में, मैं नहीं देखना चाहता हूं फिर तू उसके साथ खड़ा रहे, इसलिए कि दोस्ती का इतना असर होता है, क्या करे हम मजबूर है, फरमा उसका असर होता है। ये चीज है, तो फरमा रहे हैं अल्लाह अकबर। इसीलिए तो वहां पर भी शादी के बारे में क्या कहा है कि तुम कोई लड़की तलाश करो तो लड़की भी ऐसी हो जो कैसी हो, दीनदार हो, इसलिए कि माल हमेशा रहने वाला नहीं है, वो तो खत्म हो जाएगा। राहिन वगद, आने वाला जाने वाला। माल पर कोई फखर करता है? माल को यूं हर वक्त देखता रहे तो क्या उसको कुछ फायदा होने वाला है? नहीं होने वाला। एक दिन इसको छोड़कर जाना है, कब्र में जाएगा, माल तो नहीं आएगा। तो माल की वजह से नहीं, हसब खानदान नहीं, कितने दिन होगा। और जमाल खूबसूरती, आज दिन बीमार हो गया, वो लड़की अगर बीमार हो गई तो उसका हुस्न भी चला जाएगा। तो माल की वजह से शादी नहीं करना, अल्लाह के नबी फरमाते हैं। हसब की वजह से नहीं कि बड़ी खानदान वाली है चलो, नहीं, उसके खानदानी तुम्हें हेल्प करने वाली नहीं है अगर वो दिनदार नहीं है। नंबर तीन, इसलिए कि मियां बीबी में दिनदारी को क्या लेना देना, अरे अपने हसब खानदान को क्या रहा? वो उसका खानदान है, ये शादी करके आएगी तो खानदान ही बदल जाएगा, बजाय अपने अपने सरनेम के दूसरा सरनेम शुरू हो जाएगा। तो खानदानी क्या चीज है और जमाल क्या चीज है? खूबसूरती को देखकर, खूबसूरती को देखकर शादी की और अंदर में दिनदार नहीं है तो फिर परेशानी परेशानी है। अल्लाह के नबी फरमाते तेरी नाक मिट्टी में मले, साहबा से कह रहे हैं, तो ऐसी लड़की से शादी कर जो दिनदार हो, अगरचे माल नहीं उसके पास, अगरचे उसके पास हसब बरा खानदान नहीं, अगरचे इतने खूबसूरत नहीं, लेकिन वो नमाज की पाबंद है, पर्दे की पाबंद है, कुरान की पाबंद है। इसलिए कि शादी एक दिन का नहीं, इसलिए कि तेरी सोबत रहेगी, सोबत जिंदगी भर की सोबत रहेगी ना ये, इसलिए कि जब तक तू जिंदा रहेगा ये भी जिंदा रहेगी साथ में, 10 साल 20 साल 25 साल 30 साल 40 साल 50 60 साल तक साथ में रहना है, तो उसकी सोबत का असर होगा, तुझे उसकी सोबत का असर होगा। यही सूरत मर्द के लिए भी है कि लड़की को चाहिए कि लड़का नेक तलाश करे, इसलिए कि तू उसके साथ रहेगी तो जिंदगी भर एक दूसरे का असर होगा। अगर ये शराबी है तो उसके शराब का असर तुझ पर आएगा, अगर ये कबाबी है, जुआ खेलने वाला है, उसका असर होगा, अपने पर अपने बच्चों पर भी असर होगा। इसलिए अल्लाह के हबीब कह रहे हैं कि सोहबत बहुत बड़ी बात है। तो निकाह के अंदर में भी यही कह रहे हैं कि सोहबत साले तलाश कर, अच्छा लड़का तलाश कर, पायस लड़की तलाश कर, ये ना देख के बड़ी खूबसूरत है और बड़ी फैशन वाली है और बड़ी बड़ी जमाल वाली है, ये ना देख, जमाल खत्म हो जाएगा, कमाल उसका माल खत्म हो जाएगा, लेकिन एक न एक दिन ये नेक है, नेक है, दिनदार है, नमाजी है, दोनों नमाजी है, तो दोनों का असर बच्चों पर होगा और बच्चे ऐसे खुश नसीब होंगे जो उलमा बनेंगे, हाफिज बनेंगे, नमाजी बनेंगे, दिनदार बनेंगे, डॉक्टर होकर भी अल्लाह के सामने झुकने वाले बनेंगे, लॉयर होकर भी नमाज छोड़ने वाले नहीं बनेंगे, टीचर बनकर भी अल्लाह की कुरान की तलावत करने वाले बनेंगे। जब ऐसे बनेंगे तो शोहर के और माँ के दिल में कितनी खुश नसीब, वो कितनी खुशियां होगी कि मेरा बच्चा कितना अच्छा है। यही है अल्लाह के हबीब ने, हसन बसरी फरमाते कुर्रत ऐन, अल्लाह मेरी औलाद को मेरे सामने दिनदार बना दे। कब? जब माँ बाप दिनदार हो। मालूम होता है वहां पर भी सोहबत का असर है, यहां पर भी ला तुसाहिब इल्ला मोमिन, दोस्ती ना कर मगर ऐसे मोमिन के साथ, ऐसा मुसलमान बंदा हो जिससे दोस्ती कर जो नेक हो, वरना 10 मिनट 15 मिनट आपका लड़का अगर एक दिन के लिए रात में इशा के बाद बाहर चला गया ड्रगियों के साथ, देखना कल से फिर गायब, 10 दिन के बाद देखना वो भी ड्रग्स लेता है, देख लेना, अल्लाह के नबी का फरमान झूठा नहीं है, सच्चा सच्चा, मेरी बात सुन रही है, बिल्कुल सच फरमान है, ला तुसाहिब इल्ला मुमिन। बल्कि आगे चलकर तो अल्लाह के हबीब फरमा रहे अल अजीब अर रजुल अला दीन खलील ही, अजीब, अल्लाह अकबर, हर आदमी देखभाल कर दोस्त बनाए, क्या कह रहे हैं, आदमी अपने दोस्त के दीन पर होता है, क्या मतलब इसका, जिससे दोस्ती करना चाहता है तो उसमें 5 बातों को देख ले। अपना दोस्त किसी को बनाना है तो इमाम गजाली अपनी किताब में फरमाते हैं इस हदीस की रोशनी में, उस सामने वाले में 5 बात है तो उसके साथ दोस्ती कर वरना नहीं। ये बात लिख कर ले जाओ, अपने बच्चों को बताओ इंग्लिश करके, इफ यू वॉन्ट टू मेक अ फ्रेंड सम वंस You have to see 5 things in that person's life. Number 1, वो सामने वाला पागल ना हो, बेवकूफ, क्या कहते हैं, फुलिश ना हो, अकल वाला हो, जरा इंटेलिजेंट हो। इसीलिए सुफियान सौरी बहुत बड़े मुहद्दिस है, फरमाते बेवकूफ को देखना भी गुनाह है, एक तो बेचारा पागल, वो अलग है जो मेंटली डिस्टर्ब है, लेकिन एक आदमी बेवकूफ है। बेवकूफ का मिसाल बहुत सारी होती है, सुन माई बात, एक बेवकूफ की मिसाल बताऊं तुम्हें। कैसे बेवकूफ? एक सोया हुआ है यानी लाई डाउन है, दूसरा उसके पास बैठा है, वो बैठने वाला बुला रहा है और तीसरे आदमी को जो सवार होकर जा रहा है ऊंटनी पर, इधर आओ इधर आओ इधर आओ। अरे क्या हो रहा है, दोनों जाग रहे, क्या हो रहा है जी, इधर आओ। बोला क्या हुआ? कहा ये मेरे सीने पर ये फ्लाई मक्खी बैठी है ना, उसको हटा ले, इसको हटा। कहा ये पागल है क्या, ये तेरे पास बैठने वाला उसको कह रहे कि हटावे। कहा नहीं मैं नहीं हटाऊंगा। क्यों क्यों नहीं हटाएगा? नहीं ये बड़ा बेवकूफ है, इसलिए कि कल मेरे मैं सोया हुआ था, ये बैठा हुआ था, मेरे मुंह में कुत्ता पेशाब कर रहा था, इसने हटाया नहीं। A dog was making pee in my mouth, he did not move. ऐसा बेवकूफ भी लोग होते हैं, ऐसे भी होते हैं। बेवकूफ को देखना भी गुनाह है, सुफियान सॉरी फरमाते हैं। तो नंबर एक क्या है, सामने वाला दोस्त है वो क्या हो, इंटेलिजेंट हो, अच्छा आदमी हो, उसकी सोच जो अच्छी हो। नंबर दो सबसे बड़ी बात, उसके अखलाक अच्छे हो, बुरे अखलाक ना हो। जिस बच्चे के अखलाक अच्छे नहीं है, हर वक्त मार धार की बात है, हर वक्त किसी को कत्ल की, चोरी की, ऐसी बात, गैम्बलिंग की बात, हर वक्त किसी के माल को छीनने की, किसी के जायदाद को छीनने की, किसी की लड़की के साथ बेइज्जती करने की बात,
तो दोस्त न बनाओ, अच्छे अखलाक हो। नंबर तीन, वो फासिक ना हो। क्यों? फासिक का माना है ऐसा आदमी जो खुल्लम खुल्ला अल्लाह की नाफरमानी करने वाला, खुल्लम खुल्ला अल्लाह का गुनाह करने वाला, ऐसा भी ना हो। नंबर चार, बिदाती ना हो, बिदाती ना हो, यानी ऐसा आदमी ना हो जो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के बताए हुए तरीके से अपनी तरफ से और बढ़ाने वाला हो, ऐड करने वाला, ऐड करना, अपनी तरफ से ऐड करता हर वक्त, ये ऐड करता है, ज्यादा करता है, ऐसा भी ना हो। नंबर पांच, दुनिया का ग्रीडी ना हो। ये पांच बातें होती है तब जाकर खुद भी अच्छा दोस्त बनेगा, वरना उनमें से एक भी उसके अंदर नहीं है तो इसका असर इस पर होगा। मेरे नबी क्या फरमा रहे हैं, अलमरु अला अर्रजुलु अला दीन खलीलिही, आदमी अपने दोस्त के दीन पर होता है, बस हर आदमी देखभाल कर दोस्ती करे। क्या कह रहे हैं, देखभाल कर दोस्ती करें। मालूम होता है दोस्ती भी कोई बहुत बड़ी चीज है, इसलिए अल्लाह के हबीब ने मुस्तकिल बातें बयान फरमाई है, बहुत बड़ी बात है। मेरे घर में, अपने घर में कोई ऐसी औरत रोजाना आती है जो अपनी औरत के साथ बैठती है, या अपने बच्चों के साथ, या कोई ऐसा आदमी आता है जो शोहर के साथ बैठता है जो बुरा होता है, तो पूरा घर बर्बाद हो जाएगा, और अगर नेक आदमी है तो पूरा घर अच्छा दीनदार बन जाएगा, है ना, ये चीज है। इसीलिए अल्लाह के हबीब ने फरमाया, ला तुसाहिब इल्ला मुमिना, दोस्ती ना करो मगर मोमिन के साथ, चाहे मर्द हो चाहे औरत, दोनों के लिए नसीहत है ये। आगे क्या कह रहे हैं, वला याकुल तामका इल्ला तकी, अल्लाह अकबर, क्या कह रहे हैं, तुम्हारा खाना सिर्फ नेक लोगों ही खाए। आहा सुभान अल्लाह, तुम्हारा खाना कौन खाए, नेक लोग खाए। हदीस अबू दाऊद तिर्मिज़ी शरीफ की, क्या मतलब इसका, यहां पर खाना खिलाने से मुराद तकरीब में, शादियों में यानी वलीमा में दावत का खाना है, उसमें काफिर को भी खाना खिलाना तो जायज है, फासिक को भी खिलाना जायज है, सबको खिलाना जायज है, लेकिन ज्यादातर तेरी तकरीब में, तेरी खुशियों के मौके में नेक और सालिहीन को दावत दे, उनके खाने से तेरी रोजी में, तेरे उम्र में, तेरी औलाद में बरकत होगी। क्यों? अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम, बल्कि हमने तो अपने उलमा से सुना है कि नेक आदमी के साथ खाना खाना, बैठना और उनको खिलाना, मुत्तकी आदमी को, उसकी वजह से तुम्हारी औलाद नहीं तो कम से कम तुम्हारी औलाद की औलाद में अल्लाह हाफिज कुरान, आलिम दीन, मुत्तकी पैदा करेंगे। हाँ, ये तो बड़े बड़े औलिया किराम, मैंने इसीलिए आपको पहले वाक्य सुनाया था ना कि मेरे उस्ताद एक मरतबा आए, मैं उस वक्त यहाँ टिका पर बैठा हुआ था कोने में, मेरे उस्ताद बहुत बुढ़े हैं, वो आए थे मौलाना इब्राहिम साहब इंदौरी, دعوت برکات میں اللہ تعالیٰ ان کو صحت اور عافیت دے, بہت بڑے عمر آیا ان کو. میں نے ایک مرتبہ فرمایا کہ اللہ حضرت مجھے بتائیے, اعتکاف میں نے سوال کیا تھا کہ علامہ شمس الائمہ حلوائی, ان کو حلوائی کیوں کہتے ہیں؟ شمس الائمہ ان کا نام تو ابو عبداللہ ہے, لیکن شمس الائمہ کیا مانا؟ مولویوں کا سورج, مولویوں کا سورج. سورج کتنا چمکتا ہے, وہ کتنا چمکدار عالم ہوگا کہ جن کو شمس الائمہ, ائمہ کے معنی دنیا کے سارے علماء کا سورج, اور آگے چل کر حلوائی. حلوا تو سویٹ کو کہتے ہیں, سویٹ سینٹر ہو, حلوائی کی دکان ہے, ان کو حلوائی کیوں کہتے ہیں؟ فرمایا اس کے باپ کی سویٹ سینٹر تھی, اس کے باپ کی حلوا کی دکان تھی. یہ علماء کو بلاتے تھے, دعوت ادھر آؤ بیٹھو, اور حلوہ لاتے تھے کاٹ کے ان کو کھلا, کھاؤ. جب وہ کھا لیتے تھے تو کہتے تھے اب میرے یہ بیٹا ہے نا, یہ میرا بیٹا, اس کے لیے دعا کر دو کہ اللہ اس کو عالم بنائے. اب میں کھلاتا تھا ان کو, اب ان متقی آدمی کو کھلاتا ہے, دیکھو. اور کیا کہہ رہے, اللہ کے حبیب کا فرمان سچ ہے. میں نہیں کہہ رہا ہوں مجھے کھلاؤ, ہے یہ نہیں کہہ رہا ہوں مجھے کھلاؤ, ورنہ کسی کے دماغ میں یہی بات بہت جلدی. آج کل یہ بات, مولوی کھانا نہیں چاہیے, مولوی اڑنا نہیں چاہیے, مولوی اچھی گاڑی خریدنا نہیں چاہیے, مولوی اچھا گھر نہ لے. ہم سب لے تو مولوی ہوا کھائے, بس کیا کھائے, ہوا کھائے. یہ آج ہمارے دماغوں میں گھوم رہا ہے, کیونکہ اس زمانے کے فقیر لوگ اور کرسچن لوگ جنگلوں میں ایام اپنے دین گزارتے تھے بغیر کھائے پیے. آج کا مولوی ایسا ہو, گھر بھی نہ ہو اس کے پاس, مسجد میں بیٹھا رہے کونے میں, اللہ اللہ کرتا رہے. ہم چاہے دنیا میں گھومتے رہے, ہم کھاتے رہے, ہم پیتے رہے, سب کچھ کرتے رہے, یہ دماغ میں گھسا ہوا ہے. تو میں یہ نہیں کہتا ہوں مجھے کھلاؤ, ہے نا, تو دماغ سے نکال دینا. میں کہہ رہا ہوں متقی کو کھلاؤ. یہ شمس الائمہ کو دیکھو, فرمایا میں نے نیک علماء کو کھلایا, حلوا کھلایا, کہ اللہ پاک نے میرے بیٹے کو شمس الائمہ بنا دیا, اس لیے سامنے حلوائی کے لگا دیا کہ حلوا کی برکت ہے. یہ حلوا کی برکت ہے کہ حلوا تو تھوڑا ہے, لیکن اللہ نے میرے گھر میں ایسا بچہ پیدا کیا کہ جو بالکل شمس الائمہ بن گیا ہے, کہ جس کی کتاب دیے بغیر, دیکھے بغیر کوئی آدمی فتویٰ نہیں دیتا. اس لیے بھائی اللہ کے حبیب کے ایک ایک فرمان میں بڑی بڑی باتیں ہیں, آئی بات سمجھ کے اندر؟ ہاں, تو اللہ پاک مجھے اور آپ کو, ہم سب کو, اب بات تو ہوتی رہتی ہے, وہ آتی رہتی ہے, جاتی رہتی ہے, لیکن جو کہا جائے اللہ پاک مجھے اور آپ کو, ہم سب کو عمل کی توفیق عطا فرمائے. واخر دعوانا ان الحمد للہ رب العالمین. اللهم صل علی سیدنا مولانا محمد نبی الامی وعلی آلہ وبارک وسلم تسلیما. یا ارحم الراحمین, یا ذل جلال والاکرام, یا اکرم الاکرمین, اللہ ہمارے گناہوں کو معاف فرما, اللہ ہمارے خطاؤں کو معاف فرما, اے اللہ ہمیں نیکوں میں سے بنا دے, اللہ ہمیں صالحین میں سے بنا دے, ہمارے دوستوں کو بھی اللہ نیک دوستوں میں سے بنا دے. اے اللہ اپنے گھروں میں سکون نصیب فرما دے, اے اللہ ہمارے گھروں میں سکون نصیب فرما دے, میاں بیویوں میں سکون نصیب فرما, اولادوں میں سکون نصیب فرما, اے اللہ رشتہ داروں میں سکون نصیب فرما, آپس میں محبت مودت نصیب فرما. اے اللہ یا اکرم الاکرمین, رکاوٹوں کو دور فرما, پریشانیوں کو دور فرما, مشکلوں کو آسان فرما, جن کی زندگی میں جو بھی رکاوٹ ہو اللہ دور فرما. اے اللہ دور دور سے یہ ہمارے بھائی اور اے اللہ پردہ نشین مائیں اور بہنیں مدرسے میں آئی ہے, بڑھاپا ہونے کے باوجود, بیمار ہونے کے باوجود, اے اللہ جوان اور بوڑھی عورتیں آئے ہوئے ہیں تیرے نبی کی بات کو سننے کے لیے. اے اللہ اس مجلس واری برکت میں, اے اللہ درس حدیث میں آئی ہے دین کو سیکھنے کے لیے, اللہ ایک ایک حدیث کے اوپر ہمیں ہزاروں رکعتوں کا ثواب عطا فرما دے. اے اللہ اس حدیث کی برکت سے اے اللہ ہمیں شفا عطا فرما, ہمیں شفا عطا فرما, ہمیں بھی شفا عطا فرما, ہمارے ماں باپ کو بھی شفا عطا فرما, ہمارے بچوں کو بھی شفا عطا فرما. اے اللہ روحانی شفا بھی عطا فرما, اللہ جسمانی شفا بھی عطا فرما, دلی شفا بھی عطا فرما. الہ العالمین, اے اللہ اس حدیث کی برکت سے, تیرے نبی کے پیارے اور اقوال سے, اے اللہ برکت والی باتوں سے, اے اللہ ہمیں نیک اور صالحین میں سے بنا دے. اے اللہ اس کتاب کا نام ہے ریاض الصالحین, نیک لوگوں کا باغ ہے. اے اللہ ہمیں بھی اس درس میں بیٹھ کر ہمیں بھی نیک لوگوں میں سے بنا دے, صالحین میں سے بنا دے, ذاکرین میں سے بنا دے. اے اللہ ہمارے دوست احباب کی مغفرت فرما, ہمارے اللہ متعلقین محسنین کی مغفرت فرما, اے اللہ جتنے بھی محسنین ان کی مغفرت فرما, اے اللہ جتنے بھی محبت کی نگاہ سے تیرے نبی کی دین کی وجہ سے, تیرے نبی کی حدیث اور تیرے قرآن کی وجہ سے ایک عالم کی حیثیت سے میں دیکھ رہے ہیں, اے اللہ ان کی اولادوں کو بھی عالم دین بنا, حافظ قرآن بنا. یا اکرم الاکرمین، بیماروں کو شفا عطا فرما، پریشان حالوں کی پریشانیوں کو دور فرما. اے اللہ بہت سارے لوگوں نے دعا کے لیے کہا، اللہ ان کو شفا کلیہ عاجلہ دائمہ مستمرہ نصیب فرما. ہمارے ایک دوست ہے جن کو پیٹ میں کینسر، ان کے لیے پھر دعا کرتے ہیں. اور جو بھی لوگ ہو جن کو کینسر کی بیماری لگی ہوئی ہو، جہاں کہیں بھی بدن میں ہو، اللہ ان سب کو اے اللہ شفا کلیہ عاجلہ دائمہ مستمرہ نصیب فرما. یا اللہ، یا رحمان، یا رحیم، یا اکرم الاکرمین، پوری زندگی ایسی خطرناک بیماریوں سے ہماری، ہماری آل اولاد کی، ہمارے ماں باپ کی، رشتہ داروں کی، سارے مسلمانوں کی حفاظت فرما. اے اللہ اس مجلس میں بیٹھنے والیاں سب کو قبول فرما، بیٹھنے والے سب کو قبول فرما. اے اللہ ہمارے اس درس کو تو قبول فرما، مقبول فرما. اے اللہ جہاں جہاں لوگ سن رہے ہیں، اے اللہ اسپیکرز کے ذریعے سے، اسی طرح ریسیور کے ذریعے سے، ویب سائٹ کے ذریعے سے، اے اللہ جہاں جہاں لوگ سن رہے ہیں، یوٹیوب کے ذریعے سے، اے اللہ جو لوگ اس پروگرام کو سیٹ کر رہے ہیں، اے اللہ ان کی بھی مغفرت فرما، ان کی اعلی اولاد کی بھی مغفرت فرما، ان کے اولادوں کو بھی نیک بنا، اور جو لوگ سن رہے ہیں ان کو بھی قبول فرما. مکسلر کے ذریعے سے لوگ سن رہے ہیں، جہاں کہیں لوگ سن رہے ہیں، سب کو قبول فرما، سب کی مغفرت فرما. اس حدیث کی برکت سے ان کی اولادوں کو بھی علماء صلحاء میں سے بنا. اے اللہ دور دور سے لوگ آتے ہیں، اے اللہ سب کو قبول فرما. اے اللہ جو مانگا وہ بھی عطا فرما، نہ مانگ سکے اپنے فضل سے، کرم سے، رحم سے عطا فرما. ہماری روزی میں برکت دے اللہ، ہم سے راضی ہو جا، اور مت دم تک ایمان پر قائم دائم فرما. اور موت آئے اس حالت میں کہ ہم دینی کام میں لگے ہو، تیرے نبی اور تیرے قرآن کی عبادت میں لگے ہو، اللہ ایسی برکت والی موت زبان پر کلمہ ہو ہمیں نصیب فرما، تو راضی ہو ایسی موت نصیب فرما. سبحان ربک رب العزت عما یصفون، سلام علی المرسلین، والحمد للہ رب العالمین.